यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। एसईई को नतिजामा उल्लेख्य सुधार ल्याउने गरी सरकारले नीतिगत पहल शुरू गरिसकेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। जनताको चाहना अनुरूप संविधानमा समय सापेक्ष समीक्षा गर्नुपर्नेमा सभामुख देवराज घिमिरेको जोड़। सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न गठित कार्यदलद्वारा प्रतिवेदन पेश। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई प्रदेश सभाबाट विश्वासको मत प्राप्त। र हेजबुल्ला सदस्यहरूले प्रयोग गर्ने हाते पेजर विस्फोट हुँदा लेबनानमा कम्तीमा 12 जनाको मृत्यु।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नजी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजालाई लगभग 70% पुर्याउन नीतिगत पहल शुरू भइसकेको बताउनु भएको छ। राष्ट्रिय शिक्षा दिवस 2081 मूल समारोह समितिको कार्यक्रमलाई आज सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले हाल कायम रहेको शिक्षा क्षेत्रको पछौटेपन हटाउन सरकार लागि परेको जनाउँदै अनलाइन कक्षाबाट विद्यार्थीलाई मुख्य विषयहरू पढ़ाएर एसईई को नतिजामा उल्लेख्य सुधार गर्न थालिएको स्पष्ट पार्नुभयो। कार्यक्रममा प्रधानमन्त्री ओलीले उच्च शिक्षा विद्यालय तह र सामाजिक क्षेत्रमा उत्कृष्टता हासिल गर्ने क्याम्पस विद्यालय र संस्थालाई पुरस्कार वितरण गर्नुभयो। समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले उत्कृष्ट हुने क्याम्पस तथा विद्यालयलाई राष्ट्रिय शिक्षा पुरस्कारबाट पुरस्कृत गर्नुभएको छ। यस वर्ष उत्कृष्ट क्याम्पस राष्ट्रिय पुरस्कार कास्कीको लेखनाथ स्थित स्कूल अफ बिजनेसले पाएको छ। उक्त क्याम्पसले 2,50,000 पुरस्कार प्राप्त गरेको हो। यस्तै सामुदायिक क्याम्पसतर्फ ललितपुरको चापा गाउँस्थित जनभावना क्याम्पस र निजी क्याम्पस मध्येबाट काठमाडौँको मनमोहन मेमोरियल इन्स्टिच्यूट अफ हेल्थ साइन्सेज पुरस्कृत भएका छन्। दुवैले 2,50,000 रूपियाँ सहित प्रमाणपत्र प्राप्त गरेका छन्। यस्तै सार्वजनिक विद्यालयतर्फ 2080 सालको माध्यमिक शिक्षा परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा दाङको तुलसीपुर स्थित तुलसीपुर माविले प्रथम स्थान हासिल गर्दै राष्ट्रिय शिक्षा पुरस्कार पाएको छ। विद्यालयले नगद 3,00,000 सहित सिल्ड ध्वजा र प्रमाणपत्र प्राप्त गरेको छ। कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शैक्षिक प्रणालीलाई सुधार गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले शिक्षकको कार्य सम्पादन मूल्यांकनलाई विद्यार्थीको नतिजासँग जोड़नुपर्ने बताउनुभयो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिबारे उठाइएका प्रश्नहरू अहिले प्रमाणित भएको दावी गर्नुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज एक महिने विशेष अभियानको शुभारम्भ गर्नुहुँदै सभापति देउवाले संसदीय छानबिन विशेष समिति गठन गर्दा ताका रासोपा सभापति रवि लामी छानेले सहकारी रकम ठगी गरेको भन्नेबारे आफूलाई विश्वास नलागेको भए पनि अहिले प्रमाणित भएको बताउनुभयो। सभापति देउवाले पार्टीको संगठन विस्तारमा ध्यान दिन र आन्तरिक झगडाहरूलाई मिलाउनेतिर लाग्न पनि निर्देशन दिनुभयो। सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न गठित कार्यदलले आज प्रतिवेदन बुझाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रतिवेदन बुझाएपछि संचारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै कार्यदलका सदस्य एवं नेपाली कंग्रेसका महामन्त्री गगन कुमार थापाले युवालाई रोजगारी सृजना गर्ने र जनतामा आशा जगाउने खालका कार्यक्रम तथा योजनाहरूलाई साझा कार्यक्रममा समेटिएको बताउनुभयो।
सबै क्षेत्रमा साझेदारी गर्न चाहन्छौँ, राजनीतिक क्षेत्रमा पनि सामाजिक क्षेत्रमा पनि र सँगसँगै सबभन्दा बढी चाहिँ रोजगारी सृजना गर्ने क्षेत्रमा उद्यमशीलताको क्षेत्रमा चाहिँ काम गरिराख्नु भएको युवाहरूसँग हामी साझेदारी गर्न चाहन्छौँ भनेर छुट्टै च्याप्टरमा हामीले युवासँगको साझेदारीको कुरालाई उल्लेख गरेका छौँ र अन्तिममा गइसकेपछि जलवायु परिवर्तनको विषय जाजरकोट लगाएको ठाउँहरूमा र अरू ठाउँहरूमा पनि जहाँ प्राकृतिक प्रकोपबाट पीड़ित भएको उहाँहरूले पाउने राहतको विषय छ र अन्तिम चाहिँ यो नेपालमा अहिले जुन नकारात्मक भाष्य सृजना गर्न खोजिएको छ के पनि भएको छैन अहिलेसम्म हामी सबै खत्तम भयो बिग्रियौँ भत्क्यौँ भन्ने कुरालाई हामी चिर्छौँ समस्याहरू छन् ती समस्याहरू हामी सबै मिलेर हल गर्नुपर्छ र यसका निम्ति हामी सरकारमा भएको दलहरूसँग त सम्वाद गर्छौँ नै हामी सरकारमा नभएको संसदमा भएको अरू दलसँग पनि मिलेर काम गर्न चाहन्छौँ हामीले अगाडिपट्टि हाम्रो एउटा च्याप्टरमा हामीले भ्रष्टाचारका सन्दर्भमा जति पनि चर्चित काण्डहरू छन् ती सबै काण्डहरूका बारेमा चाहिँ जुन अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गर्ने कुरा उनीहरूले गर्छ तर सरकार आफूले गर्नुपर्ने सबै काण्डको छानबिन गर्ने कुरामा कुनै मुलाइजा राख्दैनौँ।
महामन्त्री थापाले जनतामा केही भएन भन्ने किसिमको भ्रमपूर्ण प्रचारबाजी सत्य नभएकाले सरकारका सत्ता साझेदार दलहरू त्यसप्रति सचेत रहेको र त्यसै अनुरूप न्यूनतम साझा कार्यक्रम ल्याइएकाले आगामी दिनमा राम्रो प्रतिफल प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो। कंग्रेस महामन्त्री थापाले भ्रष्टाचारजन्य चर्चित काण्डहरूका बारेमा सरकारले गर्ने छानबिनमा कुनै मुलाहिजा नगरिने पनि बताउनुभयो। सभामुख देवराज घिमिरेले संविधानलाई प्रभावकारी बनाउन सबैको समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भएको छ। नेशनल लेजिस्लेटिभ एकेडेमीद्वारा आज ललितपुरमा आयोजित संविधान कार्यान्वयनको वर्तमान अवस्था विषयक कार्यक्रममा सभामुख घिमिरेले संघीयताका आधारमा संविधानमा भएका व्यवस्था कार्यान्वयन गर्न सबैको ध्यान केन्द्रित हुनुपर्नेमा जोड़ दिनुभयो। उहाँले जनताको चाहना अनुरूप समय सापेक्ष संविधानमा समीक्षा गर्नुपर्छ भन्दै कतिपय कानूनमा संगति नमिलेका कुरालाई मिलाउनु आवश्यक रहेको धारणा राख्नुभयो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संविधान प्रतिको अपनत्व र स्वामित्व कायम गर्नु सबैको दायित्व भएको उल्लेख गर्नुभयो। अध्यक्ष दाहालले बन्नुपर्ने कानून समयमा बन्न नसक्दा सृजना हुने व्यवधानले संविधान र संघीयता कार्यान्वयनमा चुनौती थपिने बताउनुभयो। गृहमन्त्री रमेश लेखकले संविधान निर्माणले राजनीतिक व्यवस्थामा परिवर्तन गरी समावेशी चरित्रको राजनीतिक व्यवस्था लागू गर्न सहयोग गरेको उल्लेख गर्नुभयो। राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सभापति ठाकुर गैरेले नेपाललाई समृद्ध बनाउने लक्ष्य संविधानले लिएको भन्दै शासकका कार्यशैलीमा सुधार गरेर जनतामा विश्वास र आशा जगाउनु पर्नेमा जोड़ दिनुभयो। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले संविधान कार्यान्वयन पहिलो प्राथमिकता भएको बताउँदै शासन सत्तामा आफू हुन्जेल राम्रो र नहुने त्यतिकै नकारात्मक हुने भाष्य निर्माण गर्न नहुने धारणा राख्नुभयो। नेशनल लेजिस्लेटिभ एकाडेमीका अध्यक्ष परशुराम मेघी गुरूङले संविधानको सार्थक बहसका लागि कार्यक्रम गरिएको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले हुलाक सेवालाई चुस्त छरितो र विश्वसनीय बनाउन प्रविधि मैत्री हुनुपर्ने बताउनु भएको छ। दिल्ली बजार स्थित गोस्वारा हुलाक कार्यालयको आज निरीक्षण गर्नुहुँदै मन्त्री गुरूङले सबैभन्दा संवेदनशील सेवा भएकाले सेवाग्राही मैत्री एवं विश्वसनीय भएर काम गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो। सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरूङले हप्ताको एक दिन ट्रक मार्फत डाक सेवा प्रदान गर्दै आएकोमा अबदेखि दैनिक रूपमा ट्रक डाक सेवा सञ्चालन गर्न निर्देशन दिनुभयो। हुलाक कार्यालयका सबै गतिविधिलाई डिजिटल बैंक ई सेवा क्यूआरबाट भुक्तानी गर्ने व्यवस्थामा लैजानुपर्नेमा जोड़ दिनुहुँदै उहाँले विश्व हुलाक संघसँग सम्झौता गरिएकाले संघको मापदण्ड अनुसार हुलाक कार्यालयको संरचना बन्नुपर्ने धारणा राख्नुभयो। मन्त्रालयका सचिव राधिका आर्यालले समयानुकूल प्रविधि मैत्री हुलाक बनाउनुपर्ने अहिलेको आवश्यकता रहेकोले आम मानिसको पहुँचसम्म हुलाक सेवा पुर्याउने रणनीति बनाउन कर्मचारीलाई निर्देशन दिनुभयो। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रदेश सभाको आजको बैठकमा मुख्यमन्त्री कार्कीले राख्नु भएको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा 66 र विपक्षमा 15 मत परेको थियो। प्रदेश सभाको 93 सदस्य मध्ये 83 जना बैठकमा उपस्थित हुनुहुन्थ्यो। नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि कार्कीले दोस्रो पटक विश्वासको मत लिनु भएको हो। माओवादीले गत भदौ 14 गते समर्थन फिर्ता लिएको थियो। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाश मान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्वर्गीय गणेश मान सिंहको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ। नेपाली कंग्रेसका संस्थापक एवं 2046 सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेश मान सिंहको काठमाण्डुको शोभा भगवती स्थित शालिगमा आज माल्यार्पणपछि संचारकर्मीसँग कुरा गर्नुहुँदै मन्त्री सिंहले जनतालाई सार्वभौम र अधिकार सम्पन्न बनाउन गर्नुभएको समर्पणले गर्दा नै उहाँले जनताका बीच रूचाइएका नेताका रूपमा परिचय बनाउन सक्नु भएको उल्लेख गर्नुभयो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सार्वजनिक यातायातको भाड़ा समायोजनबारे सरकारले चाँडै निर्णय लिने बताउनु भएको छ। मन्त्रालयमा आज विजयादशमी दीपावली छठ लगायतका चाडपर्व लक्षित सार्वजनिक यातायात व्यवस्थापन सम्बन्धमा बसेको बैठकमा मन्त्री दाहालले सार्वजनिक यातायातको भाड़ा समायोजन प्याकेजमै गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। मन्त्री दाहालले इन्धनको मूल्य घटबढ़ भए अनुसारको अटोमेटिक समायोजन गर्ने बारेमा पनि छलफल भइरहेको बताउनुभयो। उहाँले चाडपर्वलाई दुर्घटना रहित बनाउन सड़क मर्मतलाई अहिले मुख्य प्राथमिकतामा राखिएको जानकारी दिनुभयो। निर्वाचन आयोगले आगामी मंगसिर 16 गते हुने स्थानीय तह उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ। आयोगको आज बसेको बैठकले मंगसिर 16 गते आइतबार हुने स्थानीय तह उपनिर्वाचनलाई व्यवस्थित रूपले सञ्चालन गर्न आयोग र अन्तर्गतका कार्यालयहरूले सम्पादन गर्ने कार्यहरूलाई समयबद्ध रूपमा समावेश गरी कार्यतालिका स्वीकृत गरेको हो। कार्यतालिका बमोजिम यही असोज 10 देखि 16 गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने, असोज 20 गते दल दर्ता स्वीकृत गर्ने, कार्तिक 26 गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदान स्थल निर्धारण गर्ने, कार्तिक 30 गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने र मंगसिर 2 देखि निर्वाचन कार्यक्रम सञ्चालन गरी मंगसिर 16 गते आइतबार मतदान गर्ने कार्यतालिका स्वीकृत गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद सापकोटाले जानकारी दिनुभयो। संविधान सभाबाट 2072 साल असोज 3 गते जारी भएको संविधान कार्यान्वयनको 9 वर्ष पूरा भएको छ। संसदका दुई ठूला दल नेपाली कंग्रेस र नेकपा एमाले बीच सत्ता साझेदारी हुँदा भएको सहमति अनुसार संविधान संशोधनको एजेण्डा बहसमा छ। संवाददाता तुलसी सापकोटाको रिपोर्ट।
पछिल्लो समय राजनीतिक रूपमा संविधान संशोधनको एजेण्डा चर्चामा छ। सरकार गठन गर्दा संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले बीच भएको 7 बुँदे सहमतिमा संविधान संशोधनको विषय पनि परेकोले अहिले यो विषय बहसमा छ। संविधान जारी भएपछि यसको कार्यान्वयनका क्रममा देखा परेका सबल र कमजोर पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने सत्ता साझेदार दलले सहमति गरेको बताइएको छ। तर संशोधनको विषयवस्तु भने औपचारिक रूपमा सार्वजनिक भएका छैनन्। राजनीतिक दलले संविधानमा के विषयमा संशोधन गर्न लागेका हुन् भन्ने चासो बढ़ेको छ। नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला अहिलेसम्म संविधान कार्यान्वयनका क्रममा देखिएका कमजोरी सुधारका लागि विषय अगाडि बढ़ाइएको बताउनुहुन्छ।
राजनीतिक दस्तावेजका बारेमा राजनीतिक दृष्टिकोण निर्माण हुनु पहिलो आवश्यक पर्छ। पहिलो कुरा, संविधान संशोधनको पाटो आवश्यक हो कि होइन एउटा विषय हो, त्यो विषयको बहस समाज हुन आवश्यक छ। 9 वर्षमा संविधानका हाम्रा अनुभव कस्ता रहे, यसले सिर्जना गरेका चुनौतीहरू कस्ता छन् र अब हामीले निर्धारण गर्नुपर्ने बाटो के हुनु पर्थ्यो संवैधानिक हिसाबले हो, यसको निरूपणका प्रसंगसँग संविधान संशोधनको विषय हामीले ल्याएका हौं। त्यस कारणले गर्दा संविधानका कयौं पाटाहरू यस्ता प्रावधानहरू छन् जसलाई हामीले व्यवस्थित गर्नुपर्छ। मुलुकको आर्थिक समृद्धि र सुशासनको प्रवर्धनसँग जोडेर हेर्दाखेरि कतिपय पाटोमा संविधानलाई व्यवस्थित गर्न पर्ने, करेक्सन गर्न पर्ने, यसका सबल पक्षहरूलाई थप स्ट्रेन्थन गर्ने, दुर्बल पक्षहरूलाई सबल बनाउन काम गर्नुपर्ने, संशोधन गर्नुपर्ने धेरै अवस्थाहरू देखिएको छ।
विशेष गरी सत्तापक्ष कांग्रेस र एमालेका शीर्ष नेताले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन बताइरहँदा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र भने त्यसमा आश्वस्त हुन सकिरहेको छैन। यद्यपि संविधानका मूल पक्ष संघीयता, धर्मनिरपेक्षता र समावेशिता बाहेकको विषयमा भने संशोधन गर्न आफू बाधक नहुने माओवादीले बताउँदै आएको छ। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटा।
संशोधनका विरोधी त होइनौ हामी, तर संविधान संशोधन संविधानको विकासका लागि, संविधान अग्रगामी दिशा दिनका लागि, संविधानलाई परिवर्तनका दिशातिर लैजानका लागि र कतिपय नितान्त प्राविधिक विषयहरू जसका कारणले अलिकति समस्या परेको छ, त्यो समस्याको गाँठो भोग्नु त हुने भयो। तर सरकारले जुन बाहिर कुरा ल्याइरहेको छ त्यो अग्रगमनमा छैन, परिवर्तनको पक्षमा हामी तयार छौँ। प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली उहाँहरू गर्ने चाहनुहुन्छ भने पूर्ण समानुपातिक प्रणालीतिर जाउँ, जानी नै हो भने अब यिनै हो हाम्रो मूलभूत विषयहरू।
संविधान जारी भएको 10 वर्ष पुग्न लाग्दा यसको कार्यान्वयनको पक्ष जटिलताका सम्बन्धमा समीक्षा हुनुपर्ने आवाज उठिरहेको छ। सत्तापक्ष दलले यो वर्ष संविधानको समीक्षा गर्ने र राजनीतिक सहमतिका आधारमा संविधान संशोधन गर्ने जनाएका छन्। नागरिक अधिकार कटौती गर्ने गरी संविधान संशोधन नहुने, संविधानका आधारभूत संरचना र असल अभ्यासलाई थप बलियो बनाउने गरी मात्र संशोधन हुने सत्तापक्ष शीर्ष नेताहरूले आश्वस्त पारिरहनु भएको छ। संविधानको समीक्षा गर्दै यसका सबल तथा दुर्बल पक्ष हेरेर परिमार्जन गर्नु लोकतान्त्रिक अभ्यास हो। संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत आधारमा व्यवस्थित ढंगबाट अगाडि बढ़ाइनुपर्ने र संशोधन गर्नुपूर्व संविधान कार्यान्वयन गरिदा देखिएका कमी कमजोरी के हुन् भन्नेमा पनि विश्लेषण गरिनुपर्ने देखिन्छ। तुलसी सापकोटा, रेडियो नेपाल, काठमाडौं।
संविधान दिवस तथा राष्ट्रिय दिवस 2081 को अवसरमा आज ललितपुरको खुमलटारमा रहेको रेडियो नेपालको रिले स्टेशन परिसरमा वृक्षारोपण गरिएको छ। वृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्नुहुँदै रेडियो नेपाल संचालक समितिका अध्यक्ष एवं संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले लामो इतिहास बोकेको गौरवशाली संस्थाका रूपमा रहेको रेडियो नेपालले संविधान दिवसका अवसरमा आयोजना गरेको वृक्षारोपण कार्यक्रमले वातावरण संरक्षणमा राम्रो सन्देश दिने बताउनुभयो। संचार सचिव अर्यालले असोज 2, 3 र 4 गते सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने निर्णय गरेको उल्लेख गर्नुहुँदै विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ दिवसलाई सफल बनाउनु सबैको दायित्व भएको पनि बताउनुभयो। त्यस अवसरमा रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले रेडियो नेपालले सत्य तथ्य र भरपर्दो समाचार तथा सूचना सम्प्रेषण सँगै वातावरण संरक्षण एवं जनचेतनामूलक कामहरूमा समेत सहभागी हुँदै आएको बताउनुभयो। त्यस अवसरमा रेडियो नेपालका कार्यकारी निर्देशक लामा सहित रेडियो नेपालका उच्च पदस्थ अधिकारीहरूले संचार सचिव अर्याललाई रेडियो नेपालको नाममा रहेको सो जग्गाको उपयोग गर्ने योजनाबारे जानकारी गराउनुभयो। यसै गरी संविधान दिवसको पूर्व सन्ध्यामा आज रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय सुर्खेतको परिसरमा 50 वटा विरूवा रोपिएको कार्यालयका प्रमुख आनन्द विश्व पन्तले जानकारी दिनुभयो। राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकले राष्ट्रिय गौरवका सिंचाई आयोजनाको हालसम्मको प्रगतिका विषयमा छलफल गरेको छ। बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत संचालित महाकाली सिंचाई, रानी जमरा कुलरिया, भेरी बबई डाइभर्सन, बहुद्देश्य र शिक्षा सिंचाई आयोजनाको हालसम्मको कार्य प्रगतिका विषयमा छलफल भएको हो। छलफलमा सांसदहरूले राष्ट्रिय गौरवका आयोजना समयमा नै सम्पन्न गर्न छुट्टै कानूनको आवश्यकता भएको, बजेट निर्माण गर्दा छरिएर जाने र त्यसले भ्रष्टाचार बढ़ाउने गरेको भन्दै सकिने लागेका आयोजनालाई एकमुष्ट बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो। यसै गरी सांसदहरूले राष्ट्रिय गौरवका आयोजना सम्पन्न नहुँदासम्म आयोजनामा कार्यरत कर्मचारीको सरूवा गर्न नहुने, आयोजनाको समय संविधान राज्यको लागत बढ़ने र प्रतिफल नआउने बताउनुभयो। सुखा पहिरो गएपछि महाकाली राजमार्ग अवरूद्ध भएको छ। बैतडीको दोगडा केदार गाउँपालिका 5 सलसेना भीरमा सड़कमाथिबाट पहिरो खस्दा राजमार्ग अवरूद्ध भएको हो। आज दिउँसो खसेको पहिरोले राजमार्ग अवरूद्ध भनेपछि लामो तथा छोटो दूरीका सवारी साधन र यात्री बीच बाटोमा अलपत्र परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिनुभयो। बझाङको सेती नदीमा ट्रयाक्टर दुर्घटना हुँदा दुईजना बेपत्ता भएका छन्। दुर्गाथली गाउँपालिकाको मोरी बगरबाट झनानातर्फ गइरहेको ट्रयाक्टर आज दुर्घटना हुँदा दुईजना बेपत्ता भएका छन् भने 3 जना घाइते भएका छनृ। अब अन्तर्राष्ट्रिय समाचार। लेबनानमा इरान समर्थित लडाकू समूह हेजबुल्लाहका सदस्यहरूले एक आपसमा संचार गर्न प्रयोग गर्ने हाते पेजरहरू विस्फोट हुँदा कम्तीमा 12 जनाको मृत्यु हुनुका साथै 2800 भन्दा बढ़ी घाइते भएका छन्। हिजो दिउँसो हेजबुल्ला सदस्यहरूले बोकेका 100 पेजिङ संचार उपकरणहरू लेबनानमा विस्फोट हुन थालेका थिए। हेजबुल्लाहले घटना लगत्तै इजरायललाई दोष लगाए तापनि इजरायलले भने आक्रमणको बारेमा अहिलेसम्म कुनै टिप्पणी जारी गरेको छैन। यसैबीच लेबनानमा भएको पेजर विस्फोटको घटनाले गाजामा युद्धविरामको प्रयासलाई थप जटिल बनाएपछि युद्धविराम प्रयासलाई अगाडि बढ़ाउन अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्केन आज इजिप्टको कायरो पुग्नु भएको छ। समुद्री आँधी यागीले निम्त्याएको बाढ़ी र पहिरोका कारण दक्षिण पूर्वी एसियामा कम्तीमा 60 लाख बालबालिका प्रभावित भएको युनिसेफले आज जनाएको छ। यागीले 2 हप्ता अघि भियतनाम, थाइल्याण्ड, लाओस र म्यानमारमा शक्तिशाली हावा र भारी वर्षा निम्त्याएको थियो। थाइल्याण्डले बुधबार थप 3 जनाको मृत्यु भएको जनाएसँगै यस क्षेत्रमा कुल 537 जनाको मृत्यु भएको पुष्टि भएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
राष्ट्रिय योजना आयोगले बहुक्षेत्रीय पोषण योजना तेस्रो बुधबार सार्वजनिक गरेको छ। आर्थिक वर्ष 2080-81 कार्यान्वयनमा आएको योजना आर्थिक वर्ष 2087-88 लागू हुनेछ। काठमाडौँमा आयोजित एक समारोहका बीच राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारी, राष्ट्रिय योजना आयोगका सदस्य आरपी बिच्छा, युनिसेफ नेपालका देशीय निर्देशक जी हायुन रह लगायतले सामूहिक रूपमा योजना सार्वजनिक गर्नुभयो। गुणस्तरीय पोषण सेवाको उपलब्धता र पहुँचको सुनिश्चित चितता गर्दै मानव जीवन चक्रमा पोषणको अवस्था सुधार गर्ने लक्ष्य सहित संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्यले अघि सारेका लक्ष्यहरू हासिल गर्न सहयोग पुर्याउने गरी योजना तर्जुमा गरिएको छ। नेपालमा 13% घरधुरीमा खाद्य असुरक्षाको अवस्था रहेको छ। प्रदेशगत रूपमा कर्णाली प्रदेशमा सबैभन्दा बढ़ी 32% र गण्डकी प्रदेशमा सबैभन्दा कम 18% घरधुरीमा खाद्य असुरक्षा रहेको योजनाले औल्याएको छ। योजनाले कुपोषणको अन्त्यका लागि विशेष गरी खाद्य, स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाई तथा स्वच्छता प्रणाली बीच एकीकृत एवं प्रभावकारी अन्तर्क्रिया र समन्वय तथा सहकार्य हुनुपर्नेमा जोड़ दिएको छ। योजनाको बारेमा जानकारी दिँदै योजना आयोगका सहसचिव हेमराज सुवेदीले बहुक्षेत्रीय पोषण योजना तेस्रोले मुलुकमा रहेको कुपोषणको अवस्थामा सुधार गरी मुलुकमा स्वच्छता प्रणालीको विकास गर्नु रहेको बताउनुभयो। योजना सम्बन्धमा प्रस्तुतिकरण गर्दै योजना आयोगका कार्यक्रम निर्देशक शिवरञ्जन पौडेलले योजनाले दिगो विकास लक्ष्यसँग तादम्यता कायम गरी सन् 2030 मुलुकका बालबालिकाहरूमा रहेको रक्त अल्पताको अवस्थालाई 10% झार्ने लक्ष्य लिएको बताउनुभयो। योजना कार्यान्वयनका लागि 1.39 खर्ब खर्च लाग्ने प्रस्ताव गरिएको छ। उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले पूँजी बजार अस्थिर भइरहेको प्रति चिन्ता व्यक्त गर्नुभएको छ। बुधबार नेपाल स्टक एक्सचेन्जको भद्रकाली स्थित कार्यालयको निरीक्षणका लागि पुग्नुभएका अर्थमन्त्री पौडेलले पूँजी बजारको वर्तमान अवस्थाका बारेमा जानकारी लिनुहुँदै कारोबार रकम र नेप्से परिसूचकमा देखिएको अस्थिरताबारे चासो व्यक्त गर्नुभयो। केही समय अघि मात्र नेप्से परिसूचक 3000 अङ्क भन्दा माथि र कारोबार रकम 30 अर्ब हाराहारी पुगेकोमा अहिले परिसूचक 2570 हाराहारी र कारोबार रकम 5-6 अर्बमा खुम्चिएको छ। किन यस्तो भइरहेको छ भन्ने बारे शीघ्र स्पष्ट जवाब खोजौं अर्थमन्त्री पौडेलले भन्नुभयो।
अब खेल समाचार अझै बमबाट।
आईसीसी विश्वकप लिग टू अन्तर्गतको क्यानाडामा जारी त्रिकोणात्मक सिरिजमा नेपालले आफ्नो दोस्रो खेलमा आज ओमानको सामना गर्दैछ। क्यानाडाको किङ सिटीमा हुने खेल नेपाली समय अनुसार अहिले 8:45 शुरू हुनेछ। पहिलो खेलमा नेपाल क्यानाडासँग 103 रनले पराजित भएको थियो। नेपालले पहिलो जितको खोजीमा हुनेछ। यो संस्करणको लिग टूमा नेपाल र ओमान पहिलो पटक आम्ने सामने हुँदैछन्। अघिल्लो संस्करणमा ओमानले दोस्रो र नेपालले तेस्रो स्थानमा रहेर लिग टू सकाएका थिए। अघिल्लो संस्करणमा नेपाल र ओमान 6 खेलबाट आम्ने सामने हुँदा 4 खेल ओमान तथा 2 खेल नेपालले जितेको थियो। ओडीआई क्रिकेटमा भने नेपाल र ओमान 7 पटक आम्ने सामने हुँदा नेपाल 3 पटक र ओमान 4 पटक विजयी भएका छन्। कर्णाली प्रदेशले एन्फा महिला लिगमा पहिलो जित दर्ता गरेको छ। सातो बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मैदानमा बुधबार कर्णालीले सुदूरपश्चिम प्रदेश विरूद्ध 3-0 गोलको सहज जित निकाल्यो। जितसँगै 6 खेलमा 4 अङ्क जोडेको कर्णाली 9 तथा 6 वटै खेलमा पराजित सुदूरपश्चिम बिना अङ्क पुच्छारमा यथावत छ। कर्णालीलाई जित दिलाउन भूमिका बुढाथोकी, गरिमा राई र वर्षा ओलीले गोल गरे। बुधबार नै सम्पन्न खेलमा विभागीय टोली नेपाल पुलिस क्लब चन्द्रपुर नगरपालिकासँग गोलरहित बराबरीमा रोकिएको छ। यो बराबरीसँगै पुलिसले दोस्रो स्थानमा उख्लिने मौका गुमाएको छ। पुलिसले छ खेलबाट 12 अङ्क जोडेको छ। चन्द्रपुरले भने समान खेलबाट 7 अङ्क पुर्याएको छ।
अब मौसम। आगामी 24 घण्टामा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस, न्यूनतम 19.9 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम तापक्रम 31.5 डिग्री सेल्सियस, न्यूनतम 18.6 डिग्री सेल्सियस। पोखराको अधिकतम तापक्रम 32.5 डिग्री सेल्सियस, न्यूनतम 20.8 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम तापक्रम 32.6 डिग्री सेल्सियस, न्यूनतम 21.7 डिग्री सेल्सियस। दिपालको अधिकतम 32.4 डिग्री सेल्सियस, न्यूनतम 22.1 डिग्री सेल्सियस। वर्षा 0.1 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। एसईईको नतिजामा उल्लेख्य सुधार ल्याउने गरी सरकारले नीतिगत पहल शुरू गरिसकेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। जनताको चाहना अनुरूप संविधानमा समय सापेक्ष समीक्षा गर्नुपर्नेमा सभामुख देवराज घिमिरेको जोड। सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न गठित कार्यदलद्वारा प्रतिवेदन पेश। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई प्रदेशसभाबाट विश्वासको मत प्राप्त र हिजबुल्ला सदस्यहरूले प्रयोग गर्ने हाते पेजर विस्फोट हुँदा लेबनानमा कम्तीमा 12 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।